यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। वर्तमान सत्ता गठबन्धनलाई आगामी संघीय तथा प्रदेशसभा निर्वाचनसम्म निरन्तरता दिने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय। संसदमा विचाराधीन महत्वपूर्ण विधेयकहरूलाई छिटो टुंगोमा पुर्याउने सभामुख अग्निप्रसाद सापकोटाको भनाई। देशभरका 27 जिल्लाका 5-12 वर्ष मुनिका बाल बालिकालाई कोरोना विरूद्धको दोस्रो मात्रा खोप लगाउन शुरू। आज नेपालमा 457 जनामा कोरोना संक्रमण। र श्रीलंका कार्यवाहक राष्ट्रपति रनिल विक्रमा सिंघेद्वारा संकटकाल घोषणा।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली कांग्रेसले आगामी संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि दलहरूसँग गठबन्धन गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अहिलेको सत्ता गठबन्धनलाई नै चुनावसम्म निरन्तरता दिएर जानुपर्ने निर्णय गरेको हो। कांग्रेसलाई आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग आपसी संवाद गरी चुनावी तालमेल गरेर अघि बढ़ने निर्णय गरेको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो।
आम निर्वाचनमा पनि यो गठबन्धन दलहरूसँग तालमेल गरेर जाने निर्णय पनि पार्टीले चाहिँ गरेको छ। तालमेल गर्दाखेरि चाहिँ संविधानको कार्यान्वयन, यो आर्थिक सहयोग रूपान्तरण र वैदेशिक सम्बन्ध लगायत विषयमा न्यूनतम साझा अवधारणा पनि विकसित गर्ने र एउटा स्थिर सरकार निर्माण गर्नको लागि पार्टीको नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका र यथार्थता, सांगठनिक वस्तुस्थिति, पार्टी पंक्ति एवं शुभेच्छा हरूको भावनालाई समेत दृष्टिगत गरी गठबन्धनमा रहेका दलहरूसँग संवाद मार्फत निष्कर्ष निकाल्ने, संगठनको सांगठनिक वस्तुस्थिति, पार्टी पंक्ति शुभेच्छुकहरूको भावनालाई दृष्टिगत गरेर हामी छलफल र संवाद अगाडि बढाउँ।
कांग्रेसले वैशाख 30 भएको स्थानीय तहको निर्वाचनबाट पार्टीलाई सन्तोषजनक उपलब्धि हासिल भएको पनि उल्लेख गरेको छ। नेपाली कांग्रेसले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले सबै किसिमका कमैया श्रमिक परिवारहरूको मुक्तिका लागि बनेको कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐनलाई कड़ाईका साथ लागू गर्न निर्देशन दिनुभएको छ। काठमाडौँमा आयोजित कमैया मुक्ति घोषणाको 22 वर्ष पुगेको अवसरमा प्रधानमन्त्री देउवाले कमैया श्रम सम्बन्धी ऐन 2058 पूर्ण कार्यान्वयन गर्न गराउन सरकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको हो। प्रधानमन्त्री देउवाले हरूवा चरूवालाई सामाजिक आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्नका लागि विशेष लक्षित कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। प्रधानमन्त्री देउवाले मुक्त कमैया, कमलरी, हरूवा चरूवा र हलियाको सम्मानपूर्वक जीवन बाँच्न पाउने हकलाई कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय सरकारलाई समेत आग्रह गर्नुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठले मुक्त कमैया, कमलरी र हरूवा चरूवा परिवारको सामाजिक आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्नका लागि मन्त्रालय लागि परेको बताउनु भएको छ। कमैया मुक्त घोषणाको 22 वर्ष पुगेको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले नागरिकको जीवधन र स्वतन्त्रताको संरक्षण गरी नागरिक अधिकार सुनिश्चितता नै आफ्नो मुख्य काम रहेकोमा जोड़ दिनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताउनु भएको छ। संसदीय मामिला पत्रकारहरूसँग आज सिंहदरबारमा भएको अन्तर्क्रियामा सभामुख सापकोटाले संसदको समय अवधि आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहेको बताउनुभयो। सभामुख सापकोटाले संसदमा विचाराधीन महत्वपूर्ण विधेयकहरूलाई अघि बढ़ाएर छिटो टुंगोमा पुर्याइने उल्लेख गर्नुभयो। उहाँले जनतालाई बलियो बनाउने महत्वपूर्ण र सर्वोच्च संस्था संसदलाई प्रभावकारी बनाउनुको विकल्प नरहेको स्पष्ट गर्नुभयो।
सर्वाधिक जोड़ दिएको विधेयक चाहिँ महत्वपूर्ण विधेयकहरू नागरिकता विधेयक भए सँगै निजामती कर्मचारी सम्बन्धी विधेयकहरू भए यिनीहरूलाई अगाडि बढ़ाउन कोशिस गरिरहेको छु र अरू पनि अब महत्वपूर्ण छन्। न्यूट्रल विधेयकहरूलाई चाहिँ मैले राख्ने प्रयत्न गरिरहेको छु। संसदै देशको सबभन्दा सर्वोच्च संस्था हो। यहीँबाट चाहिँ लोकतन्त्रको अभ्यासको सुशासनको भ्रष्टाचार नियन्त्रणको शक्तिशाली सन्देश यहीँबाट दिने हो र यसलाई नै प्रभावकारी बनाउनु पर्छ।
सभामुख सापकोटाले प्रतिनिधि सभामा महत्वपूर्ण विधेयक अड्काएर राखेको भन्ने भनाईमा कुनै सत्यता नरहेको उल्लेख गर्नुहुँदै 15 विधेयक पारित भएको र 5 संसदीय समितिमा र विभिन्न आयोगका प्रतिवेदनहरू सभामा पेश भएको जानकारी दिनुभयो। त्यस अवसरमा उपसभामुख पुष्पा भूषालले मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न संचार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले संचार माध्यमले संसद र जनता बीचको पुलको काम गरेको र यसलाई आगामी दिनमा अझ सुदृढ़ बनाउँदै लगिने उल्लेख गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले नागरिकता सम्बन्धी विधेयकमा सबै दलहरू एकमत हुनुपर्ने बताउनु भएको छ। बैठकको विशेष समयमा सांसदहरू बिना पोखरेल, जितेन्द्र नारायण देव, खिमलाल भट्टराई लगायतले नागरिकता प्राप्त गर्ने संवेदनशील विषय भएकाले सबै दलहरूको बुझाई एकै हुनुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसद खिमलाल भट्टराईले निजामती सेवा ऐन निर्माणमा देखिएको अन्योल्य सेवा प्रभाव प्रभावित भइरहेकोले यथाशीघ्र विधेयक पास गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बढ़दो महँगीले आम नागरिकको दैनिकीमा असर पुर्याएकोले तत्काल समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। खानेपानी तथा सरसफाई विधेयक 2076 राष्ट्रिय सभामा पेश भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक सभा समक्ष पेश गर्नुभयो। विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाब दिनुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीमा देखिएका यावत समस्याको दीर्घकालीन समाधानका लागि विधेयकलाई चाँडै कानूनी रूप दिनुपर्ने बताउनुभयो। यस्तै शपथ सम्बन्धी विधेयक 2078 सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पनि राष्ट्रिय सभामा पेश भएको छ। समितिका सदस्य नारायण दत्त मिश्रले प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 4 बुधबार दिउँसो 1 बस्नेछ। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा निजगढ़ विमानस्थल निर्माण कार्य तत्काल शुरू गर्न माग गरिएको छ। समितिको सिंहदरबारमा आज बसेको बैठकमा समितिका सदस्यहरूले विमानस्थल निर्माणका लागि स्रोत सुनिश्चितता छिटो गरी कार्य अगाडि बढ़ाउन सरकारसँग माग गर्नुभयो। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्मको कार्यविवरण प्रस्तुत गर्नुभयो। बैठकमा सांसदहरूले राष्ट्रिय महत्वका आयोजनाहरू बनाउँदा राजनैतिक दलको साझा प्रतिबद्धता नभएसम्म विकासका कुनै पनि ढोका नखुल्ने भन्नुहुँदै यसप्रति दलहरू संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने बताउनु भएको छ। योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक 2076 सम्बन्धमा दफावार छलफल गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले विधेयक प्रतिनिधि सभाको समय अवधिभित्रै टुंग्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। योगमायाले संघर्ष र साधना गरेको स्थान केन्द्रित गरेर योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गरिने र आवश्यकता अनुसार प्रदेश स्तरमा पनि विश्वविद्यालय खोल्न सकिने गरी विधेयक ल्याइएको जानकारी गराउनुहुँदै मन्त्री पौडेलले तत्काल समितिबाट विधेयक पास गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। बैठकमा पूर्व शिक्षा मन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद गिरिराज मणि पोखरेलले विश्वभरि फैलिएको कोरोना महामारीपछि आयुर्वेद चिकित्साको महत्व बढ़ेको बताउनुभयो। त्यसै गरी नेकपा एमालेका सांसद योगेश भट्टराईले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनापछि नेपालमा योग पर्यटनको विकास हुने बताउनुभयो। त्यसै गरी सांसदहरू चित्रलेखा यादव, मीन बहादुर विश्वकर्मा, अञ्जना विसंखे, सरिता न्यौपाने लगायतले आयुर्वेद शिक्षा प्रणाली अहिलेको आवश्यकता भएको बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँड र कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका माओवादी नेताहरूसँग संसदमा विचाराधीन विभिन्न विधेयकहरूको विषयमा छलफल गर्नुभएको छ। आज धाल निवास खुमलटारमा भएको छलफलमा सरकारले संघीय संसदमा पेश गरेका नेपाली नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयक सहितका विधेयकहरूबारे कुराकानी भएको गृहमन्त्री खाँडले जानकारी दिनुभयो। त्यस्तै छलफलमा सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ़ने भन्ने सम्बन्धमा पनि छलफल भएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोविड 19 महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढ़ाउने बताउनु भएको छ। नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका सम्बन्धमा सरकारवालासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि गठित समितिले हालै मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेकाले छलफलमा उठेका थप विषय र सुझावलाई समेटेर सोही आधारमा कार्यक्रम तयार गरिने बताउनुभयो। कोविडले पर्यटन क्षेत्रमा पारेको प्रभाव र आगामी रणनीतिबारे राय सुझाव लिने उद्देश्यले आयोजना गरिएको छलफलमा पर्यटन क्षेत्रका अगुवा संगठनका प्रमुख एवं प्रतिनिधिले पर्यटन पुनरुत्थानको कामलाई योजनाबद्ध प्रभावकारी रूपमा अघि बढ़ाउन नीतिगत सुधारदेखि सेवा सुदृढीकरणका बारेमा सुझाव दिनुभएको थियो। नेकपा एमाले सरकारको कमजोरीका कारण चर्को महँगीको सामना गर्नु परेको जनाएको छ। नेकपा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागद्वारा काठमाडौँमा आयोजित उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी नेताहरूले नेपालको अर्थतन्त्र डरलाग्दो भएकाले सरकारले शून्य गरी आवाज उठाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो। एमाले उपमहासचिव प्रदीप गेवालीले महँगी कुनै दल विशेषका मानिसहरूका लागि मात्र नभई यसबाट आम मानिस आक्रान्त भइरहे पनि विभिन्न क्षेत्रमा सिन्डिकेट बजार अनुगमनको अभाव र राज्यको कमजोर उपस्थितिका कारण जनता मर्कामा परेको बताउनुभयो। बागलुङको मानसेवा आश्रम अभिभावक विहीन अपाङ्ग मानसिक रोगी लगायतका सहारा विहीनको सहारा बनिरहेको छ। हाल आश्रममा सड़कमा अलपत्र परेका अशक्त मनोरोगी र अपाङ्ग लगायतका 52 जनाले आश्रय लिइरहेका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
परिवार र समाजबाट सहारा गुमाएर सड़क जीवन जिउन बाध्य भएका 52 जनाले अहिले मानव सेवा आश्रम बागलुङमा आश्रय लिइरहेका छन्। शारीरिक र मानसिक रूपमा अशक्त तथा सड़कमा बेवारिसी अवस्थामा फेला परेकालाई उद्धार गरी आश्रममा ल्याउने गरिएको छ। पति र छोरा दुवै गुमाएपछि परिवारका अन्य सदस्यहरूले हेला होचो गर्न थालेपछि आश्रमको सहारा लिइरहेको बताउनुहुन्छ बागलुङको बलेवाकी तुरुपति पौडेल।
छोरा बुढा अघि नै बेच्नु हो, बुहारीले नाचेले हेरेनन्, मलाई यहाँ गजब छ, खान पाएको छ, लाउन पाएको छ, बस्नु पाएको छ, आनन्द छ, मलाई यही जाति छ।
आश्रम सञ्चालनको लागि देश विदेशमा रहेका नेपालीहरूले आर्थिक सहायता प्रदान गरिरहेका छन्। सहारा गुमाएका मात्र नभई सन्तान भएर पनि वैदेशिक रोजगारमा रहेको र आफू रोगी र अशक्त भएपछि आश्रममा सहारा लिनु परेको बताउनुहुन्छ आश्रममा आश्रय लिँदै आउनुभएका केशवराज पाठक।
छोरा एउटा कुबे छ, बुहारी बोटोल छ, लुम्बिनी होटल घर छ, जेठो माइलो मन्द्रास छन्, जेठी बुहारी माइत छ, म एक्लै घर, कोही दुख बिमार हुँदाखेरि हेर्ने मान्छे नहुँदाखेरि यस्तो समस्या।
2074 सालमा मा स्थापना भएको यस मानव सेवा आश्रम मुठीदानबाट सञ्चालन हुँदै आएको छ। विभिन्न कठिनाईका बावजूद सञ्चालन गरिएको यस आश्रममा मनोरोगी, वृद्ध वृद्धा र बालबालिका रहेको बताउनुहुन्छ आश्रमका संयोजक विपना तामाङ।
2074 सालदेखिबाट बागलुङ शाखामा चाहिँ मानव सेवा आश्रम स्थापना भएको हो। लगत्तै 4-5 वर्षको बीचमा असहज पनि भएको छ। असहज हुँदाको बावजुद पनि हामीले सेवालाई कन्टिन्यू गरेका छौँ। यसमा चाहिँ हाम्रो अभिभावक परिवारदेखि लिएर सम्पूर्ण बागलुङवासीहरूको साथ र सहयोग रहेको छ। मुठीदानले चलेको संस्था हो। सबैजना गरेर 52 जनाको परिवार छौँ।
मनोरोगी, गरिबी, अपाङ्ग र सहारा विहीनहरूको सहारा बनेको यस आश्रम सञ्चालनलाई सहज बनाउन सबैतिरबाट सहयोग र समन्वयको आवश्यकता देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
देशभर आज थप 457 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको संक्रमणका कारण मृत्यु भएको छ। 2341 जनाको पीसीआर र 2310 जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 457 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल 500 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौँ रहेको छ। पछिल्लो 24 घण्टामा 98,900 कोविड विरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। देशभरका 27 जिल्लाका 5 वर्षदेखि 12 वर्ष मुनिका बाल बालिकालाई कोरोना भाइरस विरूद्धको खोपको दोस्रो मात्रा आजदेखि लगाउन शुरू गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार 9 देखि 15 गतेसम्म खोप लगाएका बाल बालिकालाई आजदेखि दोस्रो मात्रा खोप लगाउन थालेको हो। ती जिल्लाका बाल बालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ। उनीहरूलाई कोरोना भाइरस विरूद्धको फाइजर बायोएनटेक खोप लगाउन थालिएको हो। सिन्धुपाल्चोकका गर्भवती महिलाहरूले गाउँमै विशेषज्ञ सहितको प्रसूति सेवा पाउन थालेका छन्। पछिल्लो समय गाउँमै सुविधा सम्पन्न प्रसूति सेवा पाउन थालेपछि असामान्य अवस्थामा शल्यक्रिया तथा सुरक्षित प्रसूतिका लागि धुलीखेल र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
बच्चा र आमा नि राम्रो भएको छ, खुसी लाग्यो। धुलीखेल काठमाडौँ जानु परेन, यही सुविस्ता भयो, जस राम्रो लाग्यो, नजिक पनि हामीलाई।
इन्द्रावती गाउँपालिकाका देव मगर श्रीमतीले विशेषज्ञ सहितको प्रसूति सेवा मेलम्चीमै पाएको देखेर खुसी हुनुहुन्छ। उहाँ मात्रै होइन, आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा शल्यक्रिया सहितको प्रसूति सेवा पाउन थालेकोमा गर्भवती महिलाहरूलाई राहत भएको छ। सेवाग्राही अञ्जली मगर।
धुलखेल अथवा काठमाडौँ जानु पर्थ्यो, त्यो बेला आमा र बच्चाको दुईटैको जोखिम हुन्थे, अब यही राम्रो भयो, हामी खुसी छ।
यसअघि सुत्केरी गराउन काठमाडौँ धुलीखेलसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो। सामान्य स्वास्थ्य उपचार सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले 1500 नगर अस्पतालको रूपमा स्तरोन्नति गरेको छ, जहाँबाट शल्यक्रिया सहितको निशुल्क प्रसूति सेवा, ट्रमा सेन्टर, फार्मेसी, दन्त सेवा, आँखा उपचार, अक्सिजन उत्पादन प्लान्ट तथा अन्य सेवाहरू प्रवाह हुन थालेको छ। मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धेताल।
हाम्रो यस नगरपालिका अन्तर्गत रहेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र चाहिँ 15 बेडको मेलम्ची नगर अस्पतालको रूपमा हामीले स्तरोन्नति गरेका छौँ। सँगसँगै हामीले चाहिँ यहाँका सेवाहरूलाई पनि विस्तार गरेका छौँ।
गुणस्तरीय सेवाको लागि अस्पतालमा आवश्यक जनशक्तिको पनि व्यवस्थापन भएको हुँदा सेवा प्रभावमा समस्या नहुने अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा विशेषज्ञ सहितको सेवा शुरू भएपछि सेवाग्राहीको समय र पैसा दुवैको बचत हुने भएको छ। अर्कोतर्फ बिरामी उपचार पनि समयमै हुने भएपछि त्यसले मृत्यु हुने दरलाई पनि कम गराउने विश्वास गरिएको छ। मेलम्ची अस्पतालबाट मेलम्ची, इन्द्रावती, हेलम्बु र 5 पोखरीका गरी 90,000 सेवाग्राहीले सेवा लिनेछन्। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा संकटकालको घोषणा गरिएको छ। श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आज देशमा संकटकाल घोषणा गर्नुभएको हो। श्रीलंकाका कार्यवाहक राष्ट्रपतिले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा र नागरिकहरूका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि संकटकालको घोषणा गर्न आवश्यक रहेको बताउनु भएको छ। सोही बमोजिम राष्ट्रपति विक्रमासिंघेले एक विशेष सूचना मार्फत देशव्यापी रूपमा आजदेखि नै लागू हुने गरी संकटकालको घोषणा गर्नुभएको हो। यसैबीच श्रीलंकाली संसदले यही जुलाई 20 नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ। त्यसका लागि भोलिदेखि उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको छ। संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको लस भेगास एयरपोर्टमा साना विमानहरू आकाशमा नै ठोकिँदा चारजनाको मृत्यु भएको छ। दुईवटा विमान आकाशमा कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट मार्फत जनाएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख र राज्यका केही अभियोजकहरूलाई देशद्रोह र रूससँग साँठखाँट गरेको आरोप लगायत अन्य धेरै आक्षेप लगाउँदै बर्खास्त गर्नुभएको छ। उहाँले सुरक्षा सेवाका प्रमुख इभान बाकानोभ र रूसी युद्ध अपराधको अभियोग निरूपण गर्ने निकायको नेतृत्व गर्ने अभियोजक जनरल इराना भेनेडिकोभलाई बर्खास्त गर्नुभएको हो। भारतको मध्यप्रदेशको धारा जिल्लामा एउटा बस नर्मदा नदीमा खस्दा कम्तीमा 13 जनाको मृत्यु भएको छ। घटनास्थलबाट 13 जनाको शव निकालिएको छ भने 15 जनालाई सकुशल उद्धार गरिएको समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
साउन 2 गते सोमबारसम्म देशभर करिब 70% खेतमा धान रोपाई सम्पन्न भएको छ। असार मसान्तसम्ममा देशभर 68% अर्थात 9 लाख हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साउन लागेसँगै पुनः मनसुनी वर्षा भएर बाँकी क्षेत्रमा पनि समयमा 70% क्षेत्रमा रोपाई सम्पन्न हुने अपेक्षा गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले असार 32 गतेसम्ममा देशभर 68% क्षेत्रमा धान रोपाई भइसकेको जानकारी दिनुभयो। असार 28 गतेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 87% खेतमा धान रोपाई भइसकेको छ। यस अवधिमा सबैभन्दा कम 39% धान मध्य प्रदेशमा रोपिएको छ। नवलपरासीको धौबादीमा रहेको फलामखानी क्षेत्रमा आगामी 40 वर्षका लागि उत्खनन गर्न पुग्ने 1,27,00,000 टन फलामको धाउ रहेको पछिल्लो एक अध्ययनले देखाएको छ। धौबादी फलाम कम्पनी लिमिटेडले करिब 5 महिना समय लगाएर गरेको प्रारम्भिक सम्भाव्यता अध्ययनले त्यस्तो तथ्य पत्ता लगाएको हो। धौबादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डाक्टर जनक बहादुर चन्दले पहिलो भन्दा पछिल्लो अध्ययनले 27,00,000 टन बढी फलामको धाउ रहेको पत्ता लगाएको जानकारी दिनुभयो। फलाम खानी सञ्चालनमा आएपछि त्यहाँबाट दैनिक 1,500 टन फलाम उत्पादन हुने र त्यसको लागि 125 मेगावाट विद्युत आवश्यक पर्ने देखिएको छ। फलाम उद्योग सञ्चालनमा आएपछि नेपालले हाल भोग्नु परेको व्यापार घाटा करिब 15-20% कमी आउने पनि अध्ययनले देखाएको छ। धौबादी फलाम उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको खण्डमा नेपालको अर्थतन्त्रमा करिब 3-4% योगदान रहने पनि अनुमान गरिएको छ। उद्योग सञ्चालन भएपछि करिब 300 जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब 1,200 जनाले रोजगारी प्राप्त गर्ने प्रमुख कार्यकारी अधिकृत चन्द्रले बताउनुभयो। हाल आयोजना स्थलमा पुग्ने करिब 20 किलोमिटर लामो सड़क निर्माणको काम जारी रहेको कम्पनीले जनाएको छ। एकीकृत भन्सार जाँच चौकी आईसीपी बीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा 1,10,00,000,000 बढी राजस्व असुली गरेको छ। अर्थ भन्सार विभागले एकीकृत भन्सार जाँच चौकी आईसीपीलाई 2,03,50,00,000,000 राजस्व असुलीको लक्ष्य तोकेकोमा त्यस भन्सारले 1 वर्षमा 2,04,12,03,59,000 राजस्व असुली गरेको छ। जुम्लाका 143 जना व्यावसायिक भेडा पालक किसानले गोठालो भत्ता प्राप्त गरेका छन्। कर्णालीको कृषि मन्त्रालयले वार्षिक कार्यक्रम अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्ला मार्फत जुम्लाका 143 जना भेडा पालक किसानलाई गोठालो भत्ता उपलब्ध गराएको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले निर्माणाधीन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नुभएको छ। निरीक्षणका लागि सोमबार बिहान मूलपानी पुग्नुभएका मन्त्री अथकले निर्माणाधीन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढ़ाउन निर्देशन दिनुभएको छ। आगामी 2 वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढ़ाउन निर्देशन दिँदै मन्त्री अथकले गुणस्तरीयताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताउनुभयो। मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंगलाल घिसिङ सहित रंगशालाको निरीक्षणमा पुग्नुभएका मन्त्री अथकले खेलकुदलाई उद्योगको रूपमा विकास गर्नु पर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताउनु भएको थियो। अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाड़ीसँग भेटघाट गरी उनीहरूको हौसला समेत बढ़ाउनु भएको थियो। नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनशीप 1 हप्तापछि सरेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले सहभागी टोलीलाई पत्र लेख्दै महिला साफ 1 हप्तापछि सरेको जानकारी गराएको छ। भारतको गोकुलम केरला एएफसीले एएफसी वुमेन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको कारण प्रतियोगिता सारिएको साफले जनाएको छ। अब महिला साफ च्याम्पियनशीप भदौ 21 देखि असोज 3 गतेसम्म हुनेछ। यसअघि साफ च्याम्पियनशीप भदौ 13 देखि 25 आयोजना हुने तालिका थियो। बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनशिप नेपालमा गर्ने निर्णय गरेको थियो। प्रतियोगितामा नेपाल, भारत, भूटान, बंगलादेश, मालदिव, श्रीलंका र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि आंशिकदेखि सामान्य बदली भई पहाड़ी भागका एक दुई स्थानमा र तराई भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 1.7 मिलीमिटर। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 3.8 मिलीमिटर। पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 0.9 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 3.9 मिलीमिटर। र दिपायलको अधिकतम 35.1 डिग्री सेल्सियस, न्यूनतम 26.2 डिग्री सेल्सियस, वर्षा 15 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वर्तमान सत्ता गठबन्धनलाई आगामी संघीय तथा प्रदेशसभा निर्वाचनसम्म निरन्तरता दिने कांग्रेस केन्द्रीय समितिको निर्णय। संसदमा विचाराधीन महत्वपूर्ण विधेयकहरूलाई छिटो टुंगोमा पुर्याउने सभामुख अग्निप्रसाद सापकोटाको भनाई। देशभरका 27 जिल्लाका 5-12 वर्ष मुनिका बाल बालिकालाई कोरोना विरूद्धको दोस्रो मात्रा खोप लगाउन शुरू। आज नेपालमा 457 जनामा कोरोना संक्रमण। र श्रीलंका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेद्वारा संकटकाल घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।